आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you.
प्रिय श्रोता मित्र, आज हामी बाइबल अध्ययन हितोपदेश दुई अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यो कुरा फेरि म तपाईहरूलाई याद दिलाउन चाहन्छु कि यो पुस्तक अनियमित विश्रृंखल पुस्तक होइन, यसले कथाको बताउँदछ। यो जवान मानिसलाई दिइएको चुनौती हो ताकि उनी बुद्धिमान जवान बन्न सकुन्, उसलाई ध्यानसँग सुन्नलाई र आफ्नो शिक्षा लिने कुरालाई बढ़ाउन उपदेश दिइएको छ। उसले घरमा आफ्ना आमा बाबुसँग शिक्षा सिक्न शुरू गर्नुपर्दछ। उसले स्कूलमा प्रवेश हुनभन्दा पहिले घरमै आधारभूत पाठ शिक्षा पाउँदछ। अरू त के, उसले पीएचडीको शिक्षाको डिग्री पाइसकेपछि पनि त्यो घरमा सिकेको आधारभूत शिक्षा अझै असल हुनेछ। त्यो यो हो, परमप्रभुको भय नै ज्ञानको शुरू हो। परमप्रभुको बारेमा पाउने पत्ता लगाउने बाटो चाहिँ उहाँको वचनद्वारा हो। त्यहाँ कोही कोही मानिसहरू छन् जसले भन्छन् कि परमेश्वरको वचन बुझ्नको लागि कुनै मानिस अति नै प्रभावशाली र धेरै दिमाग भएको मानिस हुनै पर्छ। कुनै चीज सत्यबाट अधिक दूर छैन। परमेश्वरले भन्दैन कि त्यो अति आवश्यक हो, तर यो दुई अध्यायमा जहाँ जवान मानिस बाहिर निस्कन शुरू गर्दछ, यो स्पष्ट गरिएको हुनेछ कि यदि उसले परमेश्वरको वचन र इच्छाको जाने हो भने उसले परमेश्वरको वचनको अध्ययन गर्नुपर्छ। उसको आफ्नो जीवनको यात्राको राजमार्गमा त्यो कुरा यताउता छरिएको छरपष्ट छरिएको हुँदैन ताकि उसले आवश्यक परेको बेलामा टिप्न सक्छ, लागू गर्न सक्छ। अह, उसले आफ्नो हृदयलाई बुद्धिमा र समशक्तिमा लगाउनु पर्दछ। त्यसकारण उसले परमेश्वरको वचनको अध्ययन गर्नै पर्दछ। त यहाँ सबभन्दा पहिले हामी देख्नेछौ सत्य बुद्धिको स्रोत। दुई अध्यायको एक पदमा भनिएको छ, हे मेरो छोरा, यदि तैले मेरो वचनहरू ग्रहण गरिस् र मेरो आज्ञाहरू तेरो मनभित्र राखिस् भने। हे मेरो छोरा, हजुर, निश्चय नै यो सल्लाह सुझाव उपदेश जवान मानिसलाई दिइएको हो। उसले सानो बच्चाको रूपमा घरमा आरम्भ गरे। अहिले ऊ जीवनलाई सामना गर्न सक्ने उमेर पुगेको अवस्थामा बढ़ेको छ र उसले कुनै बुद्धिमान मानिसद्वारा सल्लाह उपदेश अर्थी दिइएको छ। सम्भवत यो स्कूलमा उसको पहिलो पाठ हो, तर अभाग्यवश आजकलका हाम्रा आधुनिक स्कूलहरूमा उसले यो सिक्दैन। यस एक पदमा दोस्रो कुरा भनेको छ, मेरो वचन हृदयमा लिइस् भने। मित्र, परमेश्वरको वचन अर्थात भनाईहरूलाई हृदयमा लिनुपर्छ अनि उहाँको आज्ञाहरू मनमा राख्नुपर्छ, छिपाउनु पर्दछ, आफ्ना बहुमूल्य चीजहरूसँग राख्नुपर्छ, जम्मा गर्नुपर्छ। म एकजना स्त्रीलाई जान्दछु जससँग थुप्रै आभूषणहरू छन्, गरगहनाहरू छन्, सुन चाँदी हिरा मोती, जुन आफ्नो सुरक्षित बाकसमा राख्छिन्। तिनी प्राय गरेर त्यस गहनाहरूलाई बाहिर निकालेर हेरेर प्रशंसा गर्न अति नै मन पराउँछिन्। त्यस आभूषण गहनाहरूमा हेर्नमा तिनलाई अति नै आनन्द लाग्छ र त्यसको आनन्द उठाउँछिन्। तिनले ती आभूषण गहनाहरूलाई बाकसमा सुरक्षित रूपमा राख्छिन्। त्यही नै तरिकामा परमेश्वरको वचन हाम्रो हृदयमा राख्नुपर्छ। पद एकको अन्तिम खण्डमा लेखिएको छ, मेरो आज्ञा मनमा राख। अनि दुई र तीन पदमा भनिएको छ, बुद्धिका कुराहरू सुन्ने गरिस् र तेरो हृदयलाई समशक्तितिर लगाइस् भने, अन्तर्दृष्टिको लागि पुकार गरिस् र समशक्ति पाउनलाई चर्को स्वरले पुकारिस् भने। हेर्नुहोस् यहाँ प्रेरित पत्रुसले यस तरिकामा यसको भने, पहिलो पत्रुस दुईको दुई पदमा, नयाँ जन्मेका बालकहरू चाहिँ वचनको विशुद्ध दूतको तृष्णा गर र यसद्वारा तिमीहरू बढ्दै जाऊ। के तपाईँले कहिले सानो बालक बच्चालाई हेर्नु भएको छ जब उसको आमाले दूध दानी उसको मुखमा लगाइरहेको हुन्छ? उसले आफूसँग भएको हरेक कुरालाई फटकार लगाएको, उसले आफ्नो हातहरू, आफ्ना खुट्टाहरू, आफ्ना मुख आशामा फटकारा लगाउँछ। तपाईँलाई थाहा छ यो किन उसले गर्दछ भन्दा, बोतलमा भएको दूध दानीमा भएको दूधको इच्छा गर्दछ, त्यसको चाहन्छ। परमेश्वरको सन्तान परमेश्वरको वचनको दूधको बारेमा त्यस तरिकामा त्यसरी नै लालसा गर्नुपर्दछ। यो नै एक कुरा हो मैले हाम्रा दिनहरूमा आत्मिक आन्दोलनको बारेमा ध्यान दिएको छु। यो वर्तमान समयमा मानिसहरूको परमेश्वरको वचनमा नयाँ रुचिको देख्नुहुन्छ। धेरै जवान मानिसहरूले आज नोटबुक र बाइबलहरू बोकेर मण्डलीमा बाइबल अध्ययन सभामा गएको देख्छु र तिनीहरूले त्यहाँ सुनेका सम्पूर्ण कुराको नोट गर्छन्। मित्र, परमेश्वरको आत्माले यो समयमा महान काम गरिरहेको छ।
भनिएको छ तीन पदमा, अन्तर्दृष्टिको लागि पुकार गरिस् र समस्त शक्ति पाउनलाई चर्को स्वरले पुकारिस भने। अनि यो कुराको याद गरौ कि परम प्रभुको भय ज्ञानको शुरूआत हो। अनि चार पद, यदि तैले चाँदी झै त्यसलाई खोजिस र गाढ धन झै त्यो खनिस भने। मित्र, मैले एउटा पत्रिकामा पढ़िरहेको थिएँ कि अमेरिकाको क्यालिफोर्नियाको एउटा मरूभूमिमा केही चाँदीका खानहरू छन्। अनि प्राचीन दिनहरूको बारेमा कथाहरू भनिन्दछ, जब मानिसहरू त्यो मुलुकमा विभिन्न स्थानहरूबाट चाँदीको निम्ति आउँदथे। चाँदी चाहिँ मृत उपत्यका वा डेथ भ्यालीको क्षेत्रमा पाइन्दथ्यो र धेरै मानिसहरू त्यो चाँदीलाई निकाल्न पाउन कोशिस गर्थे र कोशिश गर्दा गर्दै मरे। त्यही नै कारण त्यस स्थानलाई मृत्यु उपत्यका वा डेथ भ्याली भनिएको हो। अरू त के मानिसले चाँदी पाएपछि पनि तिनीहरूले त्यसलाई बजारमा बेच्न सम्पूर्ण प्रकारका बलिदानहरू बनाउन परेको थियो। त्यही नै तरिकामा हामी परमेश्वरको वचनको ज्ञानको पछि जानुपर्छ। भनिएको छ चार पद, यदि तैले चाँदी झै त्यसलाई खोजिस र गाढ धन झै त्यो खनिस भने। अनि पाँच पद, तैले परमप्रभुको भय बुझ्नेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। अनि यसपछि अर्को पदको ध्यान दिनुहोस्, छ पद, किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ र उहाँको मुखबाट ज्ञान र समशक्तिका कुराहरू निस्कन्छन्। यदि तपाईँलाई बुद्धिको आवश्यक छ भने उसको लागि परमेश्वरलाई माग्नुहोस्। पहिलो कुरन्थी 2:9-10 पदमा लेखिएको छ, आँखाले नदेखेका, कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ। तर परमेश्वरले हामीलाई ती कुराहरू उहाँको आत्माद्वारा प्रकट गर्नुभएको छ, किनकि आत्माले सबै कुराहरू खोज्नुहुँदछ। हजुर, परमेश्वरका गहिरा गहिरा कुराहरू, तिनीहरू हामी कहाँ परमेश्वरका आत्माद्वारा प्रकट गरिएका छन्। उहाँ आज यहाँ हाम्रो शिक्षक हुनलाई हुनुहुन्छ। जब म नयाँ नयाँ विश्वासी थिएँ, त्यस बेला मैले सिकेको सबभन्दा अद्भुत कुरा यो सत्य थियो कि परमेश्वरको आत्माले परमेश्वरका कुराहरू मलाई प्रकट गरिदिनुभयो। यो नै एक कारण हो कुनै कुनै मानिससँग पीएचडी टीएचडी डिग्री छैन, तापनि तिनीहरूसँग परमेश्वरको वचनको ज्ञान छ जुन अरूसँग छैन। म एकजना वृद्ध आमालाई चिन्दछु जससँग कति पनि शिक्षा छैन, अनपढ़, मुस्किल गरेर बाइबल पढ्न सक्छिन् र सधैँ तिनको साथमा बाइबल हुन्छ। तर परमेश्वरको वचनको ज्ञानको सम्बन्धमा तिनको सामने बाइबल कलेज पढ्नेहरू पनि सामना गर्न साह्रो पर्दछ। तिनी जान्दथिन् कि कसरी बाइबलको बारेमा बहस गर्नु। परमेश्वरले तिनलाई बुद्धि दिनुभयो। तिनको बाइबल पढ्दा पढ्दा थोत्र भइसकेको थियो। अनि तिनले बाइबलको यसकारण बुझ्थे किनभने तिनले परमेश्वरको आत्मालाई आफ्नो शिक्षक बन्न दिन इच्छुक भए। परमप्रभुले बुद्धि दिनुहुन्छ। 7-8 पद, उहाँले इमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नु भएको छ। जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ, किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ र आफ्नो विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ। तब ठिक र न्यायसंगत र उचित को हो, साथै हरेक असल मार्ग के हो, तैले बुझ्नेछस्। आज धेरै विश्वासीहरू अन्यलतामा छन्। तिनीहरूलाई थाहा छैन कि कहाँ फर्कनु। यो स्पष्ट छ कि तिनीहरूको समस्या के हो भन्दा तिनीहरू परमेश्वरको वचनबाट अति नै टाढा भौतारी गएका छन्। मित्र, परमेश्वरको वचनले हामीलाई सही लक्ष्य र सही दिशामा डोर्याउँछ। यसले आफ्ना भक्त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ। त्यो नै उहाँले गर्नुहुनेछ र उहाँले यो अनियमित रूपमा गर्नुहुने छैन। तपाईँ परमेश्वरको वचनमा आउनै पर्छ। 9 पद, तब ठिक र न्यायसंगत र उचित को हो, साथै हरेक असल मार्ग के हो, तैले बुझ्नेछस्। मित्र, यो परमेश्वरको वचनको हरेक मानिसमाथि प्रभाव हो। अहिले भर्खरै हामीले देख्यौं बुद्धिको स्रोत, त्यसपछि हामी अगाडि देख्छौं जवान मानिसको शत्रुहरू। 10-12 पदमा भनेको छ, किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ र ज्ञान चाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ। विवेकले त माथि हेरचाह गर्नेछ, समस्त शक्तिले तेरो रक्षा गर्नेछ। बुद्धिले तँलाई दुष्ट चालबाट र छल्ली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। मतलब तपाईंलाई त्यति सजिलै विश्वासघात गरिने छैन। तपाईंलाई कहिले पनि धोका दिइने छैन यदि तपाईँ परमेश्वरको वचनको निकटतामा सधैँ रहनुहुन्छ भने। अनि 13-15 पदमा भनिएको छ, त्यस्ताहरू इमानदारीको चाल त्यागेर अन्धकारमा हिण्डुल गर्छन् तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन् र दुष्टको बदमाशीमा रमाउँछन्, जसका बाटाहरू टेढा र जसका आफ्नै चालहरू कुटिल छन्। मेरो सेविकाईको शुरूवातदेखि नै मेरो प्रार्थना छ, मलाई दुष्ट खराब मानिसबाट धोका नदिएको होस्। मित्र, तिनीहरू आज हाम्रो वरिपरि छन्। यहाँ हामी हितोपदेशको पुस्तकमा सिक्न गइरहेका छौं कि परमेश्वरका सन्तानसँग दुई शत्रुहरू छन्, दुष्ट खराब गर्ने मानिस र व्यभिचारिणी स्त्री। जब जवान मानिस आफ्नो जीवनको शुरूआत गर्दछ, उसलाई दुष्ट मानिसको बारेमा चेतावनी दिइएको छ। त्यस्ता मानिससँग सामेल हुने काम, मिल्ने काम सधैँ जवान मानिसको लागि खतरा हुन्छ। जब म किशोर अवस्थामा थिएँ, म पनि त्यस्ता खराब साथीहरूको संगतिमा फसे र हरेक खराब काम गर्ने गर्दथे। नखानु पर्ने, नपिउनु पर्ने कुराको सेवन गर्थे र यसरी संसारिक कुराहरूमा ती साथीहरूको कारण म नराम्रो गरी फसेको थिएँ। के सालपछि मेरो हृदयमा गहिरो कायलता र दोष सिद्धि आयो कि जुन काम गरिरहेको छु त्यो बिल्कुल गलत हो। जीवनको आशारहित, असहाय, विश्रामहीन र अशान्तिको समयमा परमेश्वरको अनुग्रहद्वारा मैले एकजना प्रचारकलाई भेटे र उसले मलाई भन्नुभयो कि कसरी म परमेश्वरसँग मिलाप गर्न सक्छु र विश्वासद्वारा धर्मी ठरिन सक्छु। अर्को शब्दमा, सारा मेरा पापहरूको क्षमा पाएर उद्धार पाउन सक्छु। अनि मैले प्रभुलाई आफ्नो जीवनमा अप्नाए, ग्रहण गरे उद्धारकर्ताको रूपमा, र मेरो जीवन र मेरो हृदय हरेक कुरा त्यस दिनदेखि बदलियो। म नयाँ मानिस बने, तर म कहिले पनि दुष्ट मानिसलाई भुल्ने छैन। जवान मानिस त्यस्तासँग सावधान हुन आवश्यक छ। त्यसपछि त्यहाँ अर्को जना छ जसको बारेमा जवान मानिसलाई चेतावनी दिइएको छ, त्यो व्याभिचारी स्त्री। 16-22 पदमा भनिएको छ, बुद्धिले तलाई व्याभिचारिणी र अनैतिक स्त्रीमा लोभ्याउने कुराहरूबाट जोगाउनेछ। जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे र परमेश्वरको सामु आफूले बाँधेको करारको व्यवस्था गरेकी छे, त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालो लैजान्छ र त्यसको बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्नेछ। त्यस स्त्री कहाँ जानेहरू कोही पनि फर्केर आउने छैनन्, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेटाउनेछन्। यसै कारण भला मानिसहरूको अनुसरण गर र धर्मी मानिसको चालमा लागिबस, किनभने धर्मीहरू देशमा बास गर्नेछन् र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू देशबाट जरै समेत उखेलिनेछन् र विश्वासघातीहरू झारझै फ्याँकिनेछन्। व्याभिचारिणी स्त्रीको इसरायलमा परमेश्वरले त्यस्तो व्यवस्था बनाउनु भयो कि कुनै इसरायली स्त्रीहरूले वेश्यावृत्ति गर्नु हुँदैनथ्यो। मलाई यो कुरामा निश्चय छ कि यदि कुनै स्त्री वेश्यावृत्तिको काम गर्छिन् भने तिनलाई आपसे आप इसरायलको समाजबाट बाहिर बहिष्कृत गरिन्दथ्यो र तिनलाई पापीहरूसँग वर्गीकरण गरिन्थ्यो। हजुर, यहाँ उल्लेखित व्याभिचारिणी स्त्री वा कुनै कुनै अनुवादमा पराई स्त्रीको रूपमा अनुवाद गरिएको छ। मलाई लाग्छ त्यो अन्य जाति स्त्री थिइन् जो त्यहाँ आएकी थिइन्। तिनले थाहा पाएकी थिइन् कि त्यहाँ तिनको निम्ति वेश्यावृत्ति काम गर्ने स्थान छ। त्यसकारण यहाँ उल्लेखित व्याभिचारिणी स्त्री पराई विदेशी स्त्री थिइन् जो इसरायलमा वेश्यावृत्तिको काम गर्न आएकी थिइन्। जवान मानिसलाई तिनको बारेमा चेतावनी दिइएको छ। त्यहाँ उसलाई के घट्नेछ त के हुनेछ त्यो कुराको बारेमा भनिएको छ। 19 पदमा लेखिएको छ, त्यस स्त्री कहाँ जानेहरू कोही पनि फर्केर आउने छैनन्, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेटाउनेछन्। तिनीहरूले आफ्नो स्वास्थ्यको पनि गुमाउनेछन्। एकजना वृद्ध मानिसलाई मैले भेटेको थिएँ जसको जीवन लगभग झण्डै झण्डै खत्तम हुँदै बचेको थियो। उसले भन्यो, एक रात म आफ्ना साथीहरूसँग वेश्याखानमा गए र त्यस रातमा मैले यौन संक्रामक रोग पक्रे, अनि त्यो जमानामा त्यस्ता रोगबाट निको हुने सालौं लाग्दथ्यो। यसले लगभग मेरो शरीरको खत्तम गरेको थियो। मित्र, परमेश्वरले त्यसको विरूद्धमा चेतावनी दिनुहुन्छ। हाम्रा दिनमा विवाह बाहिर यौन क्रिया सेक्स चाहिँ स्वीकार गरेको कुरा हो र यही कारण चारैतिर यौन संक्रमणका रोगहरू फैलिरहेको छ र वनमा डढेलो लागे झैं तेजले बढ़िरहेको छ। आज हजारौं निको नहुने एड्सको शिकार भइरहेका छन्। यसको एक कारण हो स्वतन्त्र यौन क्रिया। यहाँ हितोपदेशको लेखकले धेरै वर्ष पहिले दुष्ट मानिसहरू र व्याभिचारिणी स्त्रीको बारेमा चेतावनी दिएका छन्। प्रभुले हामी हरेकलाई यो कुरा बुझ्ने मन दिनुभएको होस्।
सजाय दोष बिनाको कोही रहेछन् हाम्रो साटो दुःख सहने असल काम गर्दा नि दुखी अब हेरी बने असल काम गर्दा नि दुखी अब हेरी बने चोटले हामीलाई नै मुक्ति दिनलाई हो चोटै चोटले को भालले कोखामा रोपेको बिर्सन्छ भनेर प्रेम परमेश्वरको सम्पूर्ण शरीरमा घोराले हानेको उनको चोटले हुन्छ निको सम्पूर्ण शरीरमा चोटले हुन्छ निको सहे सजाय पापको यो केवल हाम्रै निम्ति हो सहे सजाय पापको यो केवल हाम्रै निम्ति हो चोटे चोटले जीवन सजिएको सजाय दोष बिनाको कसले पोसाहन्छ र सजाय दोष बिनाको कोही रहेछन् काम गर्दा नि तोके अब हेर्ने बने असल काम गर्दा नि तोके अब हेर्ने बने चोटे चोटले
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।